स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेशमा साथको विकास प्रति समर्पित एफएम दिनिस एफएम 93.8 MHz र त्यसैगरी हामीलाई युट्युब च्यानलका लागि पनि सहयोग गरिरहनु भएको छ सन्तोषजीले क्यामेरामा र कार्यक्रम तातो बहस सुरु भइसकेको छ. तातो बहसमा हामी दिनौँ चर्चा परिचर्चा बहस गर्छौँ कुराकानी गर्छौँ छलफल गर्छौँ र यतिखेर सबैको ध्यान प्रदेशतिर छ. प्रदेशमा चाहिँ अब सरकारले कसरी काम गर्ला खास गरी अब बनेका मन्त्रीहरूले यस प्रदेशको विकास र समृद्धिलाई कसरी डोर्याउलान् किनभने जनताले धेरै आशा अपेक्षा यसभन्दा पूर्व राजनीतिक परिवर्तनका लागि गरे तर यतिखेर सबै जनताको चासो अब विकास र समृद्धितिर छ. राजनीतिक रूपमा धेरै आमूल परिवर्तनको स्वाद जनताले चाखे पनि विकासको स्वाद अहिलेसम्म चाख्न सकेका छैनन्. यसै सन्दर्भमा रहेर आज हामी कुराकानी गर्दैछौँ खास गरी प्रदेशमा साथको सात नम्बर प्रदेश सरकारका शक्तिशाली मन्त्री आज हामीसँग हुनुहुन्छ. आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय प्रकाश शाह हामीसँग स्टुडियोमा हुनुहुन्छ. खास गरी उहाँले केन्द्रमा हेर्दै आएका मुख्य मन्त्रालय खास गरी गृह मन्त्रालय र त्यसै गरी सूचना तथा सञ्चार मन्त्रालयलाई उहाँले यस प्रदेशमा चाहिँ ह्यान्डलिङ गर्नुहुनेछ भने उहाँले हेर्ने महाशाखाका कुरा गर्ने भने प्रशासन योजना तथा विपद व्यवस्थापन महाशाखा रहेको छ. त्यसै गरी सुरक्षा समन्वय र कानुन निर्माणसँग उहाँले चाहिँ हेर्नुहुनेछ. यो त देखियो खास गरी शान्ति सुरक्षा प्रदेश प्रहरी प्रदेश अनुसन्धान ब्युरो त्यसै गरी द्वन्द्व व्यवस्थापन कानुन न्याय निर्माण पक्षमा चाहिँ उहाँको भूमिका यिनै विशेष सन्दर्भमा रहेर आज हामी कुराकानी गर्दैछौँ. खास गरी 2045 सालमा बाजुरा जिल्लामा प्रथम एसएलसीमा प्रथम हासिल स्थान हासिल गर्दै काठमाडौँ छिर्नुभयो. त्यतिखेर पञ्चायत विरुद्ध सङ्घर्ष गरिरहँदा 2056 सालमा चाहिँ उहाँले जिल्ला कमिटी सचिव हुनुभयो बाजुराको. त्यसै गरी 2066 सालमा चाहिँ नेकपा एमालेको चाहिँ अध्यक्ष हुनुभयो बाजुराको सर्वसम्मत रूपमा उहाँ चाहिँ. त्यसै गरी चाहिँ 2071 सालमा चाहिँ नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य बन्नुभयो. यिनै विषय उहाँको खास गरी राजनीति जीवनमा उथलपुथल र उहाँले कसरी काम गर्नु होला खास गरी प्रदेशसम्म साथमा भएका स्रोत साधन र यस प्रदेशलाई आर्थिक रूपमा समृद्धि कसरी बनाउनु होला यिनै विशेष सन्दर्भमा रहेर कुराकानी गर्दैछौँ. कुराकानीको दौरानमा माननीय मन्त्रीज्यूसँग यहाँको कुनै पनि जिज्ञासा प्रश्न छन् भने 091-410-216 लाइन सधैँ चाहिँ आज पनि खुला गरेको छु. कृपया टेलिफोन गर्न नबिर्सिनु होला. आजको अतिथि माननीय मन्त्री प्रकाश शाहलाई म कार्यक्रममा वेलकम गर्छु. मन्त्रीज्यू नमस्ते, वेलकम.
धन्यवाद.
सन्चै हुनुहुन्छ होइन? एटफर्स्ट त यहाँलाई दिनेश एफएम परिवार र मेरो व्यक्तिगत तर्फबाट यहाँ प्रदेश सरकार को चाहिँ एउटा शक्तिशाली मन्त्रीको रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालिरहँदा यहाँको कार्यभार यहाँको कार्यकाल र यहाँको जिम्मेवारी अझ शक्तिशाली भएर एउटा जनताको पक्षमा काम गर्न सक्नुहोस् हाम्रो शुभकामना छ.
तपाईँको सदिच्छा र शुभकामनाका निम्ति धन्यवाद.
अब मन्त्रीज्यू खास गरी कुरा गर्ने भने 2045 सालमा यहाँले एसएलसी पास गरेसँगै राजनीति यात्रा सुरु गर्नुभयो. आज करिब करिब कुनै पनि सार्वजनिक पदमा तपाईँ नबस्नुभयो. अहिले आएर 2074 सालको निर्वाचनपछि पार्टीले प्रदेश नम्बर 7 एउटा शक्तिशाली मन्त्रीको रूपमा पार्टीको संसदीय दलको नेता पनि बन्नुभएको छ, प्रदेश सरकारको प्रवक्ता पनि बन्नुभएको छ र खास गरी गृह मन्त्रालय अन्तर्गत रहेका विभिन्न सुरक्षा निकायको तपाईँ नियमन गर्ने कर्मचारी खटन पटन होइन सुरक्षाको व्यवस्था सुरक्षा चुनौती धेरै कुराहरू छन्. यो हेरिरहँदा राजनीति यात्रा कतिको कठिनाइ हुँदो रहेछ एउटा तपाईँ यहाँसम्म पुगिरहँदा कसरी सम्झिरहनु भएको छ खास गरी 2045 2074 यात्रालाई मन्त्रीज्यू?
राजनीति राज्य सञ्चालनको प्रमुख नीति हो त्यसैले यसलाई राजनीति भनियो. अब सबै नीतिहरू योसित कोअर्डिनेटेड भएर योसित जोडिएर आउँछन् र राजनीतिले सबै नीतिको अगुवाई गर्छ नेतृत्व गर्छ. निसन्देह यो चुनौतीपूर्ण छ र यसले राष्ट्र निर्माण गर्ने समाजमा शान्ति सुव्यवस्था कायम गर्ने देशलाई समृद्धिको बाटोमा लाने समाजका विकृति र विसङ्गतिहरूलाई रोक्ने र परिवर्तनको अनुभूति दिलाउने जनतालाई महत्त्वपूर्ण कामको अगुवाई गर्ने हुनाले यो जोखिमपूर्ण छ चुनौतीपूर्ण छ. म त्यसरी
भनेपछि मन्त्रीज्यू यहाँलाई पार्टीले सही मूल्याङ्कन गर्यो, पार्टीले दिएको जिम्मेवारी हो कि तपाईँको इन्ट्रेस अनुसारको जिम्मेवारी हो?
होइन, नेकपा एमालेको यो प्रदेशमा जितेर आउने सांसद कमरेडहरूमा म पार्टी मर्यादामा माथिल्लो कमिटीमा थिएँ. यस अर्थमा पनि म सिनियर भएका नाताले मैले संसदीय दलको नेतामा मेरो दाबी थियो. अब यो प्रदेशमा मुख्यमन्त्रीको विभाजनका सन्दर्भमा देशैभरि 6 प्रदेश छन्, वामपन्थी गठबन्धनले जितेको एब्सोल्युट मेजोरिटी आएको त्यसमा चाहिँ 70-30% बाँड्दाखेरि 4 प्रदेशमा चाहिँ नेकपा एमाले नेतृत्व गर्नुपर्ने, 2 प्रदेशमा चाहिँ माओवादी केन्द्रले गर्नुपर्ने जस्तो जुन अवस्था आयो त्यस कारणले यहाँ माओवादी केन्द्रको अगुवाईमा नेतृत्वमा सरकार बन्ने भयो. होइन भने यहाँ यदि एमालेको अगुवाईमा बन्थ्यो भने भागवण्डामा एमाले पर्थ्यो भने सम्भवतः म नै
प्रदेशको मुख्यमन्त्री
सरकारको नेतृत्व गरेर यो देशमा यो जिल्ला प्रदेशमा म शान्ति अमन चयन विकास समृद्धिको यात्रालाई डोर्याउँथेँ. म संसदीय दलको पनि नेता हुँ, तपाईँलाई थाहै छ. यस अर्थमा मलाई नेतृत्व दिनु पार्टीले स्वाभाविक ठान्छ, म त्यसलाई न्यायचित नै ठान्छु.
भनेपछि पार्टीले यहाँको सही मूल्याङ्कन गर्यो? तर पार्टीभित्र गुटुबु गुटको कहीँ कतै अन्य नेताहरू शिकार भयो कि त्यसको गुनासो पनि बाहिर आएको छ। हिजो मात्रै मैले कुराकानी गर्दा तारालामाजी काठमाडौँ गएर म फ्रेस हुन आएको छु भनेर भन्दै हुनुहुन्थ्यो। तारालामाजीलाई खास गरी कञ्चनपुर जिल्ला मिलाएर हिँड्न सक्नु भएन नि, त्यो कमी कमजोरी महसुस
कमरेड तारालामा हाम्रो पार्टीको कञ्चनपुर जिल्ला कमिटीको अध्यक्ष हो। कञ्चनपुर कैलाली जिल्लामा दोस्रो ठुलो जिल्ला हो जनसङ्ख्याका हिसाबले, प्रभावका हिसाबले हामी सबैलाई थाहै छ। उहाँ जतिको एउटा जनजातिको पनि छोरा हो, पार्टी आन्दोलनमा खारिएको नेता हो, युवा नेता हो, उहाँले महत्त्वपूर्ण भूमिका पाउनुपर्छ भन्नेमा कुनै दुविधा छैन। तर अब एउटा समस्या के भइदियो भन्नुहुन्छ भने, अब पार्टीको केन्द्रीय कार्यदलले, दुईवटा पार्टीको केन्द्रीय कार्यदलले संविधान त निर्माण गर्नुपर्ने, यो प्रदेशमा 11 मन्त्रालय 11 मन्त्री बन्नुपर्नेमा यसलाई सीमित गरेर 7 झार्यो। 7 मुख्यमन्त्री एउटा भइहाल्नु भयो, त्यसपछि रहे 6 6 70-30 तपाईँको रेसियोले एमाले 4
होइन। तपाईँ ट्यालेन्टेड हुनुहुन्छ, तपाईँ भनौँ न इन्जिनियरिङ गर्नुभएको व्यक्ति, बडो बौद्धिक नेताको रूपमा छवि बनाउनु भएको छ, तर अहिलेको मन्त्री परिषद, खास गरी प्रदेश सरकारको मन्त्री परिषदलाई हेर्ने हो भने धेरैले टिका टिप्पणी गरे, राम्रो मन्त्री परिषद भएन, पढे लेखेका कम भए, राम्रो होइन, हाम्रो मान्छेलाई बढी प्राथमिकता राखेको हुँदा प्रदेशको समृद्धि र विकास सम्भव छ कि छैन भनेर शङ्का उपशङ्का जनताले गर्दैछन्। के हो खास मन्त्री परिषद, कस्तो आकारको बन्यो, कस्ता व्यक्ति छानिए मन्त्रीमा?
त्यो त त्यसरी लानु पनि न्यायचित हुँदैन राजनीतिमा। अब केवल सर्टिफिकेटधारीहरूलाई ल्याउने हो भने त कलेजका लेक्चररहरूलाई होइन, प्रोफेसरहरूलाई विश्वविद्यालय ल्याएर केन्द्रीय सरकारको प्रधानमन्त्री राष्ट्रपति बनाए भइहाल्यो नि, कहीँ भएको देख्नुभयो आज नेपालको हिस्ट्रीमा? जसले जेलनेल गरे, जसले परिवर्तनको अगुवाई गरे, जीवनको बलिदानी दिए होइन, राष्ट्रलाई र जनतालाई शिर र हृदयमा राखेर जो लडे तिनले राजनीतिको अगुवाई गर्ने हो। कलेजमा गरेर कति सर्टिफिकेट ल्याएछ भन्ने अर्थले राजनीतिको मूल आन्दोलनको अगुवाई गर्न सकिँदैन। ऊ कति दृढ छ, कति आत्मविश्वासी छ, कति कन्फिडेन्ट छ, कति एसर्टिभ छ।
तर हाम्रो समाजले मन्त्रीज्यूलाई थाहा छ नि, पढे लेखेको अलिकति बौद्धिकलाई चाहिँ बढी प्राथमिकता दिने, राजनीति गर्नेलाई कम पढे लेखेकालाई त्यति मान्दैन।
दुईटा चिज हुनुपर्छ पोलिटिक्समा, म भन्छु। एउटा ऊ राष्ट्र र जनताप्रति समर्पित हुनुपर्छ होइन, पढेको छ तर राष्ट्र जनताप्रति समर्पित छैन भने के गर्नुहुन्छ होइन। राष्ट्र जनताप्रति समर्पित हुनु पऱ्यो, इमान्दार हुनु पऱ्यो, र दोस्रो उसले समसामयिक विषयमा ज्ञान राख्नु पऱ्यो, सूचना राख्नु पऱ्यो, त्यसको कमान्ड गर्न सक्नु पऱ्यो। प्रशासनलाई कमान्ड गर्ने ज्ञान भएन भने, प्रशासन भने त घोडा हो, घोडालाई तपाईँले लगाम हाल्न सक्नुभयो भने त्यो आफ्नो गतिमा लयमा स्पिडमा हिँड्छ, लगाम हाल्न हल्टर हाल्न जान्नु भएन भने त्यसले दाँती खान्छ, लात्ता हान्छ घोडाले पनि। त्यस्तै हुन्छ पोलिटिक्समा पनि, प्रशासकलाई नियन्त्रण गर्ने, परिचालन गर्ने सन्दर्भमा प्रशासनिक ज्ञान भएन, राजनीतिको ज्ञान भएन, कन्टेम्पोररी इस्युजहरूलाई कन्ट्रोल गर्ने र लिड गर्ने त्यो हैसियत राखेन भने प्रशासनले टेर्न छोड्छ। एउटा पक्ष त्यो, दोस्रो पक्ष भनेको राष्ट्र र जनताप्रति समर्पित छ कि छैन, आफूप्रति इमान्दार छ कि छैन नेतृत्व भन्ने कुराले पनि यो कुराहरूलाई निर्धारण गर्छ। त मलाई लाग्छ यति बेलाको मन्त्री परिषदमा आफ्नो जीवनका धेरै समयहरू जनता र राष्ट्रको लागि लडेका साथीहरूकै बिचबाट मन्त्री परिषद गठन भएको छ, त्योभन्दा उत्तम विकल्प यहाँ हुँदाहुँदै रोकियो जस्तो मलाई लाग्दैन।
भनेपछि तपाईँ सन्तुष्ट हुनुहुन्छ, मन्त्री परिषद राम्रो बनाएको छ,
एकदमै इमान्दार सक्षम साथीहरूको बिचबाट भन्यो।
ओके, आदरणीय श्रोता, हाम्रो कार्यक्रम आजको तातो बहसमा प्रदेशमा साथका सरकारका शक्तिशाली मन्त्री मान्य आन्तरिक मामिला तथा सूचना कानुन मन्त्री हुनुहुन्छ, जसले चाहिँ सूचना संचार त्यसै गरी गृह मन्त्रालय मार्फत रहेका विभिन्न सुरक्षा निकाय, शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्युरो, द्वन्द व्यवस्थापन कानुन निर्माणका पक्षमा ठुलो भूमिका निर्वाह गर्ने बडो महत्त्वपूर्ण शक्तिशाली मन्त्री प्राप्त गर्नुभएको छ। यतिखेर कोही जनता हाम्रो टेलिफोनमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। हेलो,
नमस्कार धनु सर।
नमस्कार नमस्कार, यहाँलाई स्वागत छ सर कार्यक्रम तातो बहसमा।
हजुर धन्यवाद।
यहाँको परिचय पाऊँ, हामीसँग प्रदेशमा साथको शक्तिशाली मन्त्री हुनुहुन्छ, गृह मन्त्री होइन, प्रदेशमा साथको प्रकाश शाह हुनुहुन्छ मन्त्रीज्यू, यहाँको जिज्ञासा प्रश्न के छ राख्नुहोस्।
हजुर सर, मेरो नाम तारा साउन्द।
हजुर,
सिकास गाउँपालिका बैतडी चुवागढ।
बैतडीमा हामीलाई सुन्दै हुनुहुन्छ यतिखेर?
हजुर, बैतडीबाट।
बैतडीमा कस्तो सुनिरहेको छ हाम्रो दिनेश साथी, भनिदिनुहोस् न।
हजुर, म त अहिले लगभग यो नजिक नजिकै छु।
ए हजुर,
मैले आफ्नो ठेगाना भनेको।
ए हजुर, यहाँ कहाँ?
यहाँ धनगढी भन्नु।
ए हजुर, हामीसँग प्रदेशमा साथको शक्तिशाली मन्त्री हुनुहुन्छ, यहाँको जिज्ञासा प्रश्न के छ राख्नुहोस्।
हजुर सर, उहाँलाई माननीय मन्त्रीज्यूलाई नमस्कार। हजुर
नमस्ते साउजी,
आराम हुनुहुन्छ?
ठिक छ ठिक छ। हजुर
हजुरलाई हृदयदेखि नै हार्दिक बधाई छ।
ल धन्यवाद छ यहाँलाई पनि।
अब हजुरले विगतका धेरै सरकार परिवर्तन भए, धेरै मन्त्रीहरू भए, धेरै हाम्रै जिल्लाबाट, हाम्रै यो क्षेत्रबाट धेरै प्रधानमन्त्री पनि भए, अबको समग्र विकासलाई हजुरले हाम्रो यो सहरलाई मात्रै बढी ग्राह्यता दिने योजना छ कि हाम्रो दुर्गम पिछडिएका दुर्गम दुर्गम ठाउँको लागि कसरी हेर्नु भएको छ पहिलो कुरा त, अनि त्यसै सिलसिलामा हाम्रो वाम गठबन्धनका विभिन्न अब पार्टी भनौँ अब दुईटा पार्टी मिलेर एउटा महान शक्ति पैदा भएको छ, त्यसलाई व्यवस्थापन कसरी गर्ने र अबका दिनहरूमा कसरी अगाडि बढ्ने, हजुरको गृह मन्त्रालय सुरक्षा निकायको जिम्मेवारी लिनुभएको छ, यही भन्न चाहन्छु म, कसरी बढ्ने अगाडि, के छ योजना?
थ्याङ्क यू सो मच, मैले जिज्ञासा मेट्न मन्त्रीज्यूलाई आग्रह गरेँ।
धन्यवाद साउजी, तपाईँले चाहिँ विगतको राजनीतिको विकृति विसङ्गतिको निरन्तरता हुन्छ वा त्यसमा परिवर्तन आउँछ भनेर तपाईँले एउटा प्रश्न गर्नुभएको छ, र चाहिँ सहरमुखी हुन्छ, सुविधामुखी हुन्छ वा आधारभूत जनताको पहुँचमा पुग्छ, सीमान्तकृत जनताको पहुँचमा पुग्छ, श्रमिक सर्वहारा जनताको यो सरकार हो भन्ने कुरा अनुभूति हुन्छ कि हुँदैन भन्ने तपाईँलाई पहिलो प्रश्नले त्यो मलाई केन्द्रित गराएको छ मतिर, म यसमै जाउँ। यो सरकार कम्युनिस्टहरूको सरकार हो, स्थिर सरकार हो, बलियो सरकार हो, यो आधारभूत जनताले निर्माण गरेको सरकार हो, त्यसैले यो सुविधाभोगी सम्पन्नहरूका पछि पछि कुद्ने सरकार होइन, यसले नेपाली श्रमिक जनताको यो राज्य शक्तिका हामी मालिक हौँ भन्ने कुराको अनुभूति दिनेछ। त्यसैले दुर्गम पिछडिएको क्षेत्र, सीमान्तकृत समुदाय, आधारभूत वर्गका जनताको यसले प्रतिनिधित्व गर्नेछ, यसले त्यसका निम्ति नेतृत्व प्रदान गर्नेछ। दोस्रो कुरा, वाम गठबन्धनको भविष्य के हुन्छ भन्नुभएको छ, यो देशमा स्थिरताको कारण, अस्थिरताको कारण देशमा पटक पटक सङ्कट आइलाग्यो, हामीले एउटा पार्टीको टाउको जोड्ने, अर्को पार्टीको पुच्छर जोडेर हामीले सरकार बनाउनु पर्ने, त्यो सरकार छ महिनामा ढालिने, वर्ष दिन नटिक्ने, अनि कतै बाह्य शक्ति केन्द्रबाट परिचालित हुनुपर्ने, निर्देशित हुनुपर्ने, जुन एउटा विडम्बनापूर्ण स्थिति थियो विगतको इतिहास हेर्दा 2007 सालदेखि अहिलेसम्म हामी लामो समय एउटा सङ्क्रमणकालबाट गुज्र्यौँ। अब त्यसलाई अन्त्य गर्नका लागि यो देशका प्रमुख राजनीतिक शक्तिहरू, विचार मिल्ने, नीति मिल्ने, रणनीति मिल्ने, कार्यनीति मिल्ने शक्तिहरूका बिचमा ध्रुवीकरण हुनुपर्छ, एकता हुनुपर्छ। यो देशमा धेरै पार्टीको आवश्यकता छैन, एउटा वामपन्थी प्रगतिशील देशभक्त पार्टी बनाऊ, अर्को लोकतान्त्रिक र प्रजातान्त्रिक पार्टी भए पुगिहाल्छ भन्ने हाम्रो मान्यता थियो। यसै सन्दर्भमा हामी नेपालका ठुला दुई वामपन्थी शक्तिहरू एक भयौँ, एमाले र माओवादी केन्द्र। अब निश्चित भएको छ कि यो देशमा सुशासन समृद्धिको युग प्रारम्भ भयो, अब हामी स्थायित्वको मार्गमा नेपाल अब अगाडि बढ्यो भन्ने कुरा भन्न चाहन्छौँ। अब आगामी यो सरकार कसरी बढ्छ भन्ने जिज्ञासा छ तपाईँको, हामी मैले त खास गरी गृह मन्त्रालय, यो आन्तरिक मामला र कानुन मन्त्रालयको नेतृत्व गरेका छौँ। आन्तरिक मामला भन्नाले गृह प्रशासन पर्छ, हिजोको गृह मन्त्रालय हो, अहिले नामावली मात्र फरक हो, त्योभित्र सामान्य प्रशासन मन्त्रालय पनि पर्छ, सञ्चार मन्त्रालयको मैले नेतृत्व गरिराखेका छु, र चाहिँ कानुन मन्त्रालयको पनि नेतृत्व गरेका हुनाले अब यो प्रदेशलाई आवश्यक पर्ने कानुनहरू, स्थानीय तहलाई आवश्यक पर्ने कानुनहरू, स्थानीय तह र चाहिँ प्रदेश सरकारका बिचका अन्तर्विरोधहरू, समस्याहरू, यिनलाई हल गर्दै अब हाम्रो प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्ने, जनताको जीवनमा खुसियाली ल्याउने, कानुन र सुव्यवस्थाको प्रभावकारी कार्यान्वयनद्वारा हामी समृद्धिको यात्रामा, सुशासनको यात्रामा हाम्रो प्रदेशलाई अगाडि बढाउने काममा।
ओके ओके मन्त्रीज्यू, कोही जनता फेरि हाम्रो टेलिफोनमा आउनुहोस्। हेलो
हेलो,
हजुर नमस्कार सर, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
हजुर नमस्कार अनुप सर, अनि माननीय मन्त्रीज्यूलाई पनि नमस्कार, म अर्जुन रावल क्याम्पस रोडबाट।
हजुर अर्जुन जी, यहाँको जिज्ञासा प्रश्न के छ, प्रदेशमा सबको शक्तिशाली मन्त्री हुनुहुन्छ, हामी सबै छ, यहाँको जिज्ञासा प्रश्न राख्नु।
मन्त्रीज्यू यहाँलाई कार्यकालको हार्दिक शुभकामना एवं यो सफलता, यो जिम्मेवारी प्राप्त गर्नुभएकामा हार्दिक बधाई पनि दिन चाहन्छु। साँच्चीकै यो क्षेत्रका युवाहरूले, यो क्षेत्रका धेरै सुदूरपश्चिमेलीहरूले, प्रदेश नम्बर 7 वासीहरूले तपाईँबाट र यो सरकारबाट ठुलो आशा गरेका छन्। यस सम्बन्धमा तपाईँ कानुन मन्त्री पनि भावनाले अब यो क्षेत्रको पर्यटन विकासका लागि खप्तर भयो, अन्य खप्तर राष्ट्रिय निकुञ्जका साथसाथै अन्य यहाँका नदीनालाहरूलाई, यहाँको धार्मिक पर्यटनलाई अगाडि बढाउनका लागि कुन प्रकारको कानुन चाहिने हो, कुन प्रकारको कानुनी व्यवस्था गर्ने हो, गर्नुहुने हो एउटा यो, अनि तपाईँ बाजुराबाट प्रतिनिधित्व पनि गर्ने भावनाले म जहिले पनि माफु अछाम अथवा मेरो बसैयाँ भए पनि बाजुरालाई चाहिँ अहिले पनि देशको 75, 74, 73 पछाडिको जिल्लाका रूपमा गनिएको छ। अब यसलाई अगाडि सार्ने योजना सबैसँग के छ, किनकि अब यो जिल्लालाई पनि अगाडि सार्न पर्छ भन्ने हामी यो प्रदेश नम्बर सातका मानिसहरूको सोच हो। अनि मैले एउटा अर्को क्षेत्रको पनि प्रतिनिधित्व गरिराखेका हुनाले यो क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूलाई अगाडि सार्नका लागि तपाईँको र यो सरकारको योजना के छ, अनि हामी जस्ता व्यक्तिहरूलाई कुन प्रकारले योग्यताका आधारमा सहभागिता गराउने योजना छ,
प्रश्नका लागि धेरै धेरै धन्यवाद। तपाईँले धेरै प्रश्न गर्नुभएको छ, म त्यो प्रश्नको तपाईँको जिज्ञासातिर जान चाहन्छु। अब तपाईँ हामी सबैलाई थाहै छ हाम्रो प्रदेश नम्बर सात हिजोको भाषामा सुन्दर सुदूरपश्चिम हो। यहाँ पर्यटकीय थुप्रै सम्भावनाहरू छन्, जलस्रोतका हामी धेरै धनी छौँ, जडीबुटीका हामी धनी छौँ, हामीसँग प्रशस्त नदीनालाहरू ठुलादेखि साना मजौला खालका नदीनालाहरू छन्। त्यसैले म भन्न चाहन्छु सबैलाई थाहै छ हामी प्रदेश नम्बर सात सुरुवात हुन्छ यो
कर्णाली
कर्णाली नदी जहाँ सुन्दर पुल छ, एकदम रमणीय ठाउँ छ, त्यहाँबाट सुरु हुन्छ। त्यस्तो ठाउँबाट हामी अब यो प्रदेशलाई अगाडि बढाउन चाहन्छौँ। त्यहाँ एउटा ठुलो मन्दिर बन्दैछ, नेपालमै नभएको एउटा विशाल मन्दिरको निर्माण भइराखेका छ। नजिकै टिकापुर पार्क छ, त्योभन्दा यता आउँदा सेती लोकमार्ग बन्दैछ, 100 किलोमिटरमा हामी साँफे पुग्छौँ। अहिले 8 घन्टा लाग्छ भने त्यति बेला हामी 3 घन्टामा हामी साँफे पुग्दैछौँ। अनि त्यसरी खुटिया लोकमार्गको निर्माण हुँदैछ, अनि शुक्ला फाँडा छ कञ्चनपुरमा, त्यसै गरिकन अब घोडाघोडी एउटा जैविक विविधताको ताल छ। माथितिर जानुहुन्छ भने बढी मालिका छ, बढी केदार छ, बढी नन्दा छ, यस्ता धार्मिक क्षेत्रहरू छन्। पर्यटकीय क्षेत्रमा खप्तड छ, रामा रोशन छ, सैपाल हिमाल छ, अपि हिमाल छ, यसरी निङ्ला सैनी माईको मन्दिर छ, शैलेश्वरीको छ, उग्र ताराको छ। हामीसँग धार्मिक पर्यटनको पनि प्रशस्त सम्भावना छ, त्यसै गरी प्राकृतिक पर्यटनको सुन्दर रमणीय हिमालहरू छन्, त्यस्ता विशाल फाँटहरू छन्, घना जङ्गलहरू छन्, हामीसँग सबै चिज छ। यी कुराहरूलाई अब हामी मध्यनजर गरेर तिनको समुचित प्रयोग गर्नुपर्छ, त्यसका बाधक बन्ने कानुनहरू ऐनहरूलाई हामीले परिवर्तन गर्नुपर्छ। यी सबै कुरा जनताको समृद्धिका लागि हामीले डोर्याएर लिनुपर्छ। जहाँसम्म अब हामीसँग शक्ति के होला भन्नुहुन्छ, हामीसँग 10,000 मेगावाटको कर्णाली नदी छ, 7,550 मेगावाटको 750 मेगावाटको चाहिँ
पश्चिम सेती
8,000 मेगावाटको चाहिँ चमेलिया पञ्चेश्वर छ, 7,750 मेगावाटको पश्चिम सेती छ, अरू मजौला थुप्रै हाइड्रो पावरहरू छन्। तिनीहरूलाई चाहिँ अब अगाडि बढाउने त्यस मार्फत यो प्रदेशमा समृद्धिको यात्रालाई हामीले चुम्ने अगाडि बढाउने कुरामा हामी लाग्छौँ। र बाजुरा भनेको अहिलेसम्म राज्यले पछाडि पारेको जिल्ला हो, त्यहाँका नागरिकहरू परिवर्तनका पक्षमा छन्, न्यायका पक्षमा छन्, र यो देशभक्तिको आन्दोलनमा बजुरेली जनता छन्। अब हामीलाई विश्वास छ बाजुरा हिजैकै आँखाले हेर्नु हुँदैन, अहिले हामी नेतृत्व गर्ने ठाउँमा छौँ। एमाले जस्तो शक्तिशाली दलको म संसदीय दलको नेता पनि बाजुराले बनाएको छ, र अहिले नेकपा एमालेको तर्फबाट नेतृत्व गरेर सरकारमा जाने कुराको अगुवाई पनि बाजुराले गरेका छ। अब बाजुरालाई हिजोको आँखाले हामीले हेर्नुहुन्न, अब बाजुरा जागेको छ, बिउजेको छ, नेतृत्व गर्ने ठाउँमा आएको छ, र निश्चित पनि बाजुराको जीवनमा, बजुरेली जनताको जीवनमा अब परिवर्तन आउनेछ।
ओके, फेरि त्यतिखेर कोही जनता हाम्रो टेलिफोनमा हुनुहुन्छ। हेलो,
हेलो,
हजुर नमस्कार सर, यहाँलाई स्वागत छ।
हजुर नमस्ते, हजुर
यहाँको परिचय?
ए, म गौरीगङ्गा कैलालीबाट दिलबहादुर बोहरा।
दिलबहादुरजी यहाँलाई स्वागत छ कार्यक्रममा। हामीसँग प्रदेशमा सातको शक्तिशाली मन्त्री हुनुहुन्छ, गृहमन्त्री हुनुहुन्छ, आन्तरिक मामिला तथा कानुन मन्त्री हेरिरहनु भएको छ, प्रकाश शर्मा छ माननीय मन्त्री, यहाँको जिज्ञासा प्रकार छ, राख्नु दिलबहादुरजी।
हजुर मन्त्रीजी नमस्कार।
नमस्कार हजुर,
हजुरलाई मेरो प्रश्न, नेपाल भारत सीमा 10,000 नजिकै होइन,
नेपाल भारत सीमा दस हजार नजिकै
भारतले आफ्नो अर्धसैनिक बल हरेक 3-5 किलोमिटरमा खटाएको देखिन्छ होइन, तर नेपालतर्फ त्यसो हुन सकेको छैन, जसले गर्दा सीमामा थुप्रै समस्याहरू आइराखेका छन्। सीमा स्तम्भ हराउने, सीमा मेसिने, जनताले दुःख पाउने, सीमामा नियमन नहुने जस्ता थुप्रै समस्याहरू छन्। यसतर्फ तपाईँले के गर्ने योजना बनाउनु भएको छ, हजुरलाई मेरो प्रश्न।
हो, संवेदनशील छ हाम्रो नेपाल र भारतको सम्बन्ध, असाध्य प्रगाढ पनि छ। ओपन बोर्डरका कारणले कतिपय क्रिमिनल एक्टिभिटिजहरू, आपराधिक गतिविधिहरू भइराखेका छ। हामीले बोर्डरलाई अब कसरी व्यवस्थित गर्ने, रेगुलेट गर्ने भन्ने गम्भीर चिन्ता र चासोको विषय बन्नुपर्छ। तपाईँले भने जस्तै बोर्डर सेक्युरिटी फोर्स, त्यहाँको सीमा सुरक्षा बल चाहिँ तिन किलोमिटरमा दुई दुई पाँच किलोमिटरको बिचमा बसिराखेका छ भने हाम्रो त्यो स्थिति छैन होइन त्यो हामीले त्यसलाई बढाएर लानुपर्छ हाम्रो शक्ति स्ट्रेन्थ बढाएर लाने सीमा सुरक्षामा भएका अपराधहरूलाई हामीले घटाउने त्यसपछि गएर जो अवैध कारोबार हुन्छ करछली हुन्छ त्यसलाई नियन्त्रण गर्ने सिमानामा भएका अपराधहरूलाई हामीले रोक्ने काममा हामी कडाइका साथ लाग्छौँ
जस्तै तपाईँको मन्त्रालय बडो शक्तिशाली मन्त्रालयको रूपमा पनि लिएको छ खास गरी शान्ति सुरक्षा प्रदेश नम्बर सातलाई चाहिँ हामी सिमानासँग जोडिएको प्रदेशको रूपमा पनि हेर्छौँ प्रहरी प्रदेश प्रदेशको प्रहरी प्रहरी भनौँ न प्रदेशमा प्रहरी कस्तो बनाउने प्रहरीलाई अनुसन्धानमा चाहिँ कस्तो बनाउने चुस्त दुरुस्त खास गरी यो विषयमा के सोचिरहनु भएको छ मन्त्रीज्यू यहाँले खास गरी शक्तिशाली मन्त्रीको रूपमा प्रहरी प्रशासनलाई जनताको एउटा भरोसाको निकायको रूपमा हेरिन्छ तर बेला बखतमा प्रहरीभित्रै देखिने आन्तरिक द्वन्द भनौँ या उहाँहरूले चाहिँ मिलेमतोमा कहीँ कतै राजनीतिक प्रभावमा न्यायमा चुस्त दुरुस्तता नभएको निष्पक्षता नभएको भन्ने कुराहरू सुनिन्छ यसलाई कतिको मध्यनजर गरिरहनु भएको छ यहाँले गृह मन्त्रालय सम्हालिरहँदा प्रदेशमा
प्रदेशमा आफ्नै प्रहरी संरचना बन्ला अहिले छैन होइन हामी त्यो दिशामा अगाडि बढ्छौँ जहाँसम्म प्रदेशकोमा भएका प्रहरीहरूको अब अनुचित गतिविधिमा संलग्नता छ भन्ने जनताको आकाङ्क्षा तपाईँको प्रश्न छ यसलाई म कम्प्लिटली अस्वीकार गर्दिनँ होइन किनभने त्यो घटनाहरू घटनाक्रमले विगतले त्यो कुरालाई अस्वीकार गर्न सक्दैन जहाँसम्म मेरो सरकार र मेरो भनाइ के छ भने पोलिटिक्सको राजनीतिको अपराधीकरण गर्ने र अपराधको राजनीतिकरण गर्ने जो विगतको हाम्रो विरासत छ अभिशप्त विरासत छ दुःखद विरासत छ त्यसको कम्प्लिटली हामीले निगेट गर्नैपर्छ पोलिटिसाइजेसन अफ क्रिमिनल्स अनि क्रिमिनलाइजेसन अफ पोलिटिक्स जो विगतमा भयो त्यसमा प्रहरी संलग्न होलान् राजनीतिक कर्मी संलग्न होलान् होइन विभिन्न अवसरवादी तत्त्व राष्ट्रिय तत्त्व देशविरोधी जनविरोधी तत्त्व त्यसमा संलग्न भयो होला विगतमा अब त्यो एउटा विषप्त इतिहासको एउटा खराब इतिहासको दुःखद इतिहासको पुनरावृत्ति हुन सक्दैन अब नयाँ युगको हामीले प्रारम्भ गऱ्यौँ स्थिर सरकार निर्माण भयो अब यो यात्रा अगाडि बढ्छ त्यो घटनाहरू त्यो प्रवृत्तिबाट अगाडि बढ्न कसैले खोज्यो भने त्यो निरुत्साहित हुनेछ तर काम गर्ने दरबियानमा कसैलाई विगतको घटनासम्म जोडेर आग्रह पूर्वाग्रहले राखेर मैले प्रहरी प्रशासनलाई परिचालन गर्ने होइन म प्रहरीभित्रका मान्छेहरूको अफिसरहरूको जवानहरूको क्षमतामा विश्वास गर्छु उनीहरूको इमानमा विश्वास गर्छु उनीहरूको कर्ममा उनीहरू कसरी खटिराखेका छन् त्यसका आधारमा मैले रिवार्ड दिने पनिस गर्ने काम
ओके कोही जनता हुनुहुन्छ हेलो
हेलो
हजुर नमस्कार सर यहाँलाई स्वागत छ तातो
बसमा
परिचय दिनुहोस् न
म कृष्ण प्रसाद चौधरी बोल्दैछु
हजुर हामीसँग प्रदेश नम्बर सातको शक्तिशाली मन्त्री हुनुहुन्छ आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह यहाँको जिज्ञासा के छ मन्त्रीसँग राख्नुहोस्
अहिलेको मन्त्रीजी र पूर्व राजा दुईटालाई मैले नमस्ते गरेँ
नमस्कार
मन्त्रीजी मैले थोरै कुरा राख्छु धेरै कुरो राखिनँ है मैले मैले मन्त्रीजीसँग कुरो के राखेँ भनेपछि पहिलो कुरो त हजुरले गठबन्धन यो के अरे वामपन्थीको सरकार र कम्युनिस्टको सरकार भन्नुभयो होइन त्यसलाई चाहिँ अलिकता बरु सुधारिएर एमालेको सरकार र यो नेकपा माओवादीको सरकार हो भनेर भन्दा ठिक रहला मेरो एउटा सुझाव है अर्को कुरो के छ भने किनभने अरूलाई पनि ठेस पुग्छ वामपन्थी भनेपछि अरू पनि होला वामपन्थीहरू त्यसले गर्दा त्यहाँनिर अलिकता ठेस पुग्छ कि जस्तो मैले महसुस गरिरहेको छु अनि अर्को कुरो के छ भन्नुहुन्छ भने भारतका राजदूतहरूले काठमाडौँमा नेपालीहरूलाई दौरा सुरुवालमा सजिएका साथीहरूले यो तपाईँको भारतको राष्ट्रिय झन्डा समाएर त्यहाँनिर भोजपत्यार गरिरहेको अवस्था र अब यो प्रदेशको तपाईँ एउटा कार्य मन्त्री भइसकेपछि हाम्रो प्रदेशको एउटा कानुनहरू निर्माण गर्ने सिलसिला अब मलाई लाग्छ तपाईँ एउटा आफूमा एउटा अब मेरो दुई मान्छे नै हुनुहुन्छ विगत लामो तपाईँहरूको इतिहास पनि छ त्यसले गर्दा मलाई के लाग्छ भनेपछि कमसे कम तपाईँले नेपाललाई पहिला सुरक्षित गर्ने एउटा वातावरण जस्तो हाम्रो कञ्चनपुरदेखि कैलाली यो कार्य कञ्चनपुरदेखि कैलालीसम्मको हाम्रो बोर्डरहरू जुन जोडिएको छ यहाँबाट विभिन्न किसिमको तपाईँको गतिविधिहरू भन्नुहुन्छ भने अपराधी गतिविधिहरू जस्तो हिजो आज तिन दिन मात्रै भएछ उत्तर प्रदेशको तपाईँको योगी सरकारले यो अपराधीहरूलाई ल्याएर थुन्ने होइन कारवाही गर्ने होइन भनेको छ जो जहाँ भेट्यो त्यसलाई ती मार्दै भनेको छ हेर्नुहोस् अब उत्तर प्रदेशले एउटा कानुन एउटा निर्माण गरेको छ अहिले भनेपछि हामीले उताको अपराधीहरू नेपालभित्र आउँछ नेपालको अपराधीहरू भारततिर जान्छ यसको विषयमा अलिकता सोध्नुपर्ने गम्भीर रूपमा देखिन्छ दोस्रो कुरो के भनेपछि म बाजुराबाट आज चार दिन मात्रै भएको मातरी कोल्टी मैले पुगेर आएँ त्यहाँको जनजीवनलाई अस्त व्यस्त हेर्दा तपाईँ एउटा बाजुराको बासी भएको नाताले मलाई लाग्छ त्यहाँको जनताले पनि कमसे कम प्रकाश साथै मन्त्री भएको बेला चाहिँ अलिकता हामीलाई सास फेर्यो है
भन्ने खालको महसुस र डोटीका केही भागहरूमा र एउटा हजुरलाई अझै म जानकारी गर्दैछु, यो कर्णालीको छेउबाट तपाईँको ठुलीघाट यता यतापट्टि यो तपाईँको के भन्छ यो अछामको खोला र यता कर्णाली खोला यो तिनवटा बगेर आउने जुन एउटा महान एउटा बाटो छ त्यसलाई पर्यटकीय क्षेत्रमा हामीले घोषणा गर्न पाएपछि भरसक मलाई लाग्छ त्यो चाहिँ अति सुन्दर ठाउँ हुने हुनेछ जस्तो मैले महसुस गरिरहेछु। यी कुराहरूमा कानुनमा हजुरहरूले एउटा व्यवस्था गरिदिए राम्रो हुन्थ्यो भन्ने मेरो चाहिँ हजुरसँग अनुरोध र
धन्यवाद छ। प्रश्न जोडेर थुप्रै गर्नुभयो, अब प्रश्न धेरै भएपछि उत्तर अब थोरै हुने स्थिति हुँदैन, अब यो समय बढी लाने गर्छ यसले। जे होस् धन्यवाद छ तपाईँलाई। अब म तपाईँको प्रश्नमा केन्द्रित हुन्छु। अब हिजोको राजा अहिलेको कमरेड भन्नुभयो, अब यो अलिकता कुनै जातमा कुनै समुदायमा जन्मन म निवेदन हालेर जन्मे होइन, होइन कोही बाहुन परिवारमा जन्मे होला, कोही ठकुरीमा, कोही थारू परिवारमा, कोही दलित परिवारमा, कोही छेत्री परिवारमा, यो हाम्रो कुनै रुचिको रोजाइको विषय होइन। हामी जन्मनु आफैमा कुनै अपराध हुँदैन, यसरी बुझिदिनु होला। होइन अब म कम्युनिस्ट आन्दोलनका निम्ति लगभग 30 वर्ष खर्चेको व्यक्ति हुँ र नेपालका प्रमुख राजनीतिक शक्तिहरू कम्युनिस्ट शक्तिहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जब पार्टी एकीकरण भयो, दुइटै पार्टीको शक्तिबाट स्थिर सरकार बन्ने भयो, अनि यो वामपन्थी र कम्युनिस्टको सरकार नबनेर कुन पार्टीलाई बाट बन्ने सरकारलाई वामपन्थीको सरकार भनौँ त, सद्भावनाबाट राजपाबाट बन्ने, राप्रपाबाट बन्ने वा अरू साना साना ससाना कम्युनिस्ट पार्टीबाट त सरकारै बन्न सक्दैन। एउटा गाविस जित्ने, एउटा गाउँपालिका जित्ने स्ट्रेन्थ राख्दैनन्, अनि सरकारको त त्यो धेरै लामो परिकल्पनाको विषय हो। त्यसैले एमाले र माओवादी केन्द्र अब जुन पार्टी एक भइसके, यिनीहरूलाई कम्युनिस्ट नबन्ने आउने, यिनीहरूलाई वामपन्थी नबन्ने आउने भन्न कसलाई जाने त, खोज्न कहाँ जाने, समस्या आउँछ। त्यो अतिवादी चिन्तनबाट हामी मुक्त हौँ कृष्णजी, म त्यो आग्रह गर्न चाहन्छु। अनि यो क्रस बोर्डर जुन टेरोरिज्म छ, क्रस बोर्डरको एउटा चाहिँ क्रिमिनल गतिविधिहरू छ, यसलाई दुई देश मिलेर हामीले कन्ट्रोल गर्नुपर्छ। भारतको चाहिँ उत्तर प्रदेशको सरकारले के गरेका छ म त्यो सम्बन्धमा भन्न चाहन्न, तर नेपालभित्र गर्न पाइँदैन, हामी कडाइका साथ नियन्त्रण गर्छौँ। अब असम र बाजुराका दुईवटा नदी बुढी गङ्गा सेती मिलेर एक ठाउँ मिल्छ, दुबान छ, त्रिवेणी बेनी भन्छौँ, त्यसलाई पर्यटकीय ठाउँ बनाऊ भन्ने कुरा तपाईँको ठिक सुझाव छ। अब बाजुरामा जन्मिया मान्छे हुँ, बाजुराको पीडा के छ, म बाजुराबाट सट्ट एकैछिन काठमाडौँ गएको मान्छे होइन, होइन एसएलसीसम्म म बाजुराई पढेँ, त्यहीँ सङ्घर्ष गरेँ, त्यहाँको पीडा, उकाली ओह्राली, पसिना, आगलागी, अनावृष्टि, अतिवृष्टि, पहिरो, बाढी सब मैले भोगेका छु। भोकमरी के हो थाहा छ मलाई, राम्रै दुःख के हो थाहा छ, त्यो जीवनमा भोगेका हुनाले मेरो जीवनको भोगाइ छ, अनुभव छ। बाजुरामा के गर्नुपर्छ, बजुरेली जनताको पीडा के हो, समस्या के हो, बजुरेलीलाई आत्मनिर्भर कसरी गर्ने, उनीहरूलाई स्वाभिमानी कसरी बनाउने, मूल प्रवाहीकरणमा बाजुरालाई कसरी ल्याउने भन्ने कुरामा हामी चिन्तित छौँ, त्यो विषयमा हामी लाग्छौँ।
ओके, यतिखेर कोही जनता हुनुहुन्छ। हेलो
हेलो
हजुर नमस्कार सर, यहाँलाई स्वागत छ।
नमस्कार सर,
यहाँको परिचय पाउँ सर।
सर म धनगढी उपनगरपालिका उत्तम शिला, धनगढी उपनगरपालिकाबाट सर उत्तम शिला।
उत्तम सिलवाल
हजुर,
उत्तमजी यहाँको जिज्ञासा प्रश्न के छ, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ माननीय प्रकाश सामुच, यहाँको जिज्ञासा प्रश्न राखिहाल्नुहोस्।
मन्त्रीजीलाई नमस्कार।
नमस्ते हजुर,
मेरो जिज्ञासा भन्ने सर, हाम्रो युवाहरू लाखौँ युवाहरू त्यतिकै डुलिरहेका छन्, काम केही कामको सिलसिलामा विदेशमा गएका युवाहरूले कति दुःख कष्ट खाएका छन् र हाम्रो युवा वर्गमा कुनै कामकाजको सिलसिलामा युवाहरूको ढोकामा गइराखेका छन्। नेतामा के काम छैन, काम त धेरै छ सर।
ओके, उत्तमजीको जिज्ञासा युवासँग केन्द्रित गरेँ, खास गरी देशैभित्र सम्भावना छ कि छैन, उहाँहरूलाई कसरी देशमै राख्ने भन्ने प्रश्न हो जस्तो लाग्यो।
ठिक छ उत्तमजी, धन्यवाद छ प्रश्नका लागि। तपाईँले लाखौँ लाख युवाहरू आज विदेशिएका छन्, भारतका विभिन्न गल्लीहरूमा सहरहरूमा पनि एउटा निम्न स्तरको कुल्ली र चाहिँ एउटा दरबानको काममा लागिराखेका छन् भने अरबका एकदम 50 degrees 55 degrees सेन्टिग्रेडको तापक्रममा पसिना गाड्दै श्रमिक जीवन बिताइराखेका छन्। यो एउटा विडम्बनापूर्ण स्थिति हो, यसको अन्त्य कसरी गर्ने, नेपालमै रोजगारीको सृजना कसरी गर्ने, युवाहरूलाई यो देशबाट पलायन हुने जुन महारोग छ यसलाई कसरी रोक्ने भन्ने सन्दर्भमा केन्द्रित छ। धन्यवाद छ तपाईँलाई। तपाईँ हामीलाई थाहै छ, छिमेकी मित्र राष्ट्रहरूले, चिनले, रुसले, अरू देशले बनाइदिएका कयौँ उद्योग कल कारखानाहरू नेपालमा थिए। निजीकरणको नाममा तिनीहरूलाई कौडी एउटा उसको भरमा दाममा बेचियो, होइन, कयौँ युवाहरूलाई रोजगारी दिन सक्ने उद्योगहरू हुँदाहुँदै पनि तिनीलाई निजीकरणका नाउँमा जसरी एउटा विस्थापित गरियो, त्यसबाट नै यो रोगको स्थापना भए हो, यो रोग यसरी नै यस नेपालमा आयो, बेरोजगारीको रोग आयो हो। त्यसैले म अहिले के भन्न चाहन्छु भने नेपाल एउटा फर्टाइल ल्यान्ड हो, एउटा उर्वर भूमि हो, हरेक चिजका लागि यहाँ उद्योग खोल्नै सकिएको छैन। अब हामी औद्योगिकरणतिर नेपाललाई लानुपर्छ, नेपालभित्रको म्यान पावरलाई, जनशक्तिलाई पनि प्रयोग गर्ने, हामीसँग भएका प्राकृतिक स्रोत साधनहरूको पनि हामीले सदुपयोग गर्ने, नेपालभित्र नेपालीलाई स्वाभिमानका साथ बाँच्न पाउने स्थितिको हामीले स्थापना गर्नुपर्छ।
ओके, यतिखेर कोही जनता फेरि हुनुहुन्छ। हेलो,
हेलो,
नमस्कार सर,
यहाँलाई स्वागत छ। नमस्कार, म
आरडी
बोल्यो। हजुर, प्रेम आरडी।
प्रेम आरडी जी, यहाँको जिज्ञासा प्रश्न के छ हामीसँग? प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ मान्य प्रकाश सर, यहाँको जिज्ञासा राख्नुहोस्।
हजुर सर, नमस्कार।
नमस्ते आरडी जी।
हजुर, म प्रश्न यो गर्न चाहन्छु कि जति पनि हाम्रो यो सातवटै प्रदेशबाट एउटा कुरा चाहिँ मैले बढी फोकस गरेको छु, त्यो कुरा भनेको खालि जल विद्युत भन्छन् कि, अरू विद्युततिर लाग्दैनौँ हामीहरू। जस्तो हाम्रो आँखाको नजिकै अरू जो क्षणमा अब हामीलाई सबभन्दा जरुरी भनेको फन्डको जरुरी छ, त्यो फन्ड कसरी आयात हुन्छ त्यसको बारेमा हामीले सोचेको छैनौँ कि। त्यो सोच्ने कुरामा मैले एउटा सम्पल एकदम राम्रो उदाहरण दिन्छु। हाम्रो यो भारतबाट काम गरेर आएको व्यक्तिहरू नेपालमा, खास गरेर सुदूरपश्चिममा सबभन्दा बढी छन्, अरू उहाँहरूले लिएको आएपछि इलिगली सटै बटाइमा जान्छ कि। त्यो भनेको हाम्रो सबभन्दा फरेन करेन्सीमा सबभन्दा ठुलो बजेट हो, त्यसलाई हामीले ब्यालेन्स गर्नुपर्छ सर, होइन? त्यसको लागि एउटा राम्रो कानुन बनाउनुहोस्, त्यसको लागि चेक गरेर त्यो फन्डलाई एउटा राम्रो युजमा गर्नुहोस्। यो के भन्छ, माफियाहरूको त्यो एक दुईजनाको प्रफिटमा नलगाउनु होला, यति नै भन्नु छ।
धन्यवाद, धन्यवाद छ तपाईँलाई। हाम्रो सिमानामा हाम्रा दाजुभाइहरूले दुःख पाइराखेका छन्, भारु सटै गर्दा पनि त्यहाँ लुटिने ठगिने स्थिति छ। त्यसैले त्यसका निम्ति अब यो बनवासा नाकामा, यता गौरीफन्टा नाकामा एउटा हेल्प डेस्क जस्तो नेपाल प्रहरीको राख्ने कि के गर्ने भन्ने म सोच्दैछु, यसका लागि धन्यवाद छ।
ओके, यतिखेर कोही जनता फेरि हुनुहुन्छ। हेलो,
हजुर सर, नमस्ते।
नमस्ते नमस्ते, यहाँको परिचय पाउँछ?
हजुर, पन्म प्रेमनाथ जोशी, कलमपुरदेखि।
कलमपुरबाट प्रेमजी, थ्याङ्क यू सो मच, यहाँले आज पनि कल गर्नुभयो हामीलाई, कञ्चनपुरमा कलमपुरमा पनि सुनाउनुहुन्छ। हामीसँग प्रदेश नम्बर सातका शक्तिशाली मन्त्री हुनुहुन्छ, आन्तरिक मामिला कानुन मन्त्री, यहाँको जिज्ञासा प्रश्न के छ राख्नुहोस् मन्त्रीज्यू।
हजुर, मेरो एउटा कार्यक्रमका लागि सुझाव र एउटा क्वेसन छ। सुझाव छ सर, यो कार्यक्रम अब पुरै नौ जिल्लाभित्र सुनिने बनाउनु पर्यो सर एउटा।
हाम्रो गोपाल धमाल जिल्ला हो यो, भन्नुपर्ने भएको छ हाम्रो एफएमको एमडी सरलाई।
हजुर हजुर, म व्यवस्थापन पक्षलाई मैले पुरा जानकारी गराएँ, होइन? अब मन्त्रीज्यूलाई एउटा क्वेसन के छ भने,
हजुर
पुलिस प्रशासन, जो आर्मी प्रशासन छ, यो जसरी यसमा भर्ती प्रक्रिया हुन्छ, यो बिना पैसा एकदम गरिबको छोराले यो सेवा पाउने कसरी छ, यो व्यवस्था कसरी गर्नुहुन्छ? पाँच वर्षभित्र योजना के छ हजुरसँग? आर्थिक अनियमितता हुन्छ सर, मैले
थाहा भयो भन्ने तपाईँको प्रश्न छ, यसमा मेरो गम्भीर ध्यान जानेछ र चाहिँ अब सबैको पहुँचमा प्रहरी प्रशासन पुग्नेछ। यसभित्रका अस्वस्थ खेलहरू, अपवित्र साँठगाँठहरूलाई मैले भत्काउने छु, क्षमताको आधारमा मान्छेले रोजगारी पाउने स्थितिको सृजना हुनेछ, लिखितमा निष्पक्षता कायम गरिनेछ, अरू ब्यारियरहरूमा, दौडमा, अन्य फिजिकल चेकमा, मेडिकलमा निष्पक्षता हुनेछ, सबै कुरामा, इन्टरभ्यूमा पनि निष्पक्षता हुनेछ। योग्य मान्छे, सक्षम मान्छे, इमान्दार मान्छेले यो प्रदेश प्रहरीको चाहिँ सेवामा चाहिँ अगाडि आउने मौका पाउँछ।
भनेपछि त्यो किसिमको तपाईँ चाहिँ सुशासन या भनौँ निष्पक्षता या भनौँ भ्रष्टाचार हुने सम्भावना कम हुन्छ, होइन? त्यसो भए मन्त्रीज्यू,
यसमा हामीले दृढतापूर्वक लाग्नैपर्छ।
ओके, यतिखेर कोही फेरि जनता हुनुहुन्छ। हेलो,
हेलो, नमस्ते।
नमस्ते नमस्ते, यहाँको परिचय पाउँछ?
म अशोक अछामी भाइ।
अशोक अछामी, होइन?
मन्त्रीजी
नमस्ते
हजुरलाई।
हजुरको कार्यकाल सफल रहेछ है,
धन्यवाद छ।
अनि हजुरले जुन भन्नुभयो नि सङ्क्रमण काल थियो भन्ने कुरा गरिराख्नु भएको थियो हजुर होइन। अब हाम्रो देशमा त 2007 पहिला सुरुमा त्यो राडाबाट नै स्टार्ट भएको होइन, 104 वर्षदेखि होइन राडा सार सङ्क्रान्ति भयो। 2007 साल आयो, 2007 सालपछि 2046 साल आयो होइन, 2046 साल आयो, 2062-63 अहिले आएर बल्ल सङ्घीय गणतन्त्र भएको। सङ्क्रमण कालले नै गर्दाखेरि नै हाम्रो देश विकासमा भएको हो कि होइन सर?
त्यो त मैले अघि व्याख्या गरेँ, तपाईँ सही बिन्दुमा हुनुहुन्छ। देशमा जब आत्मविश्वासका साथ
यो देशका जनताले आफ्नो देशको शासन प्रशासन आफैले चलाउन पाउने जुन राजनीतिक वातावरण हुँदैन, त्यतिन्जेलसम्म चाहिँ हामी स्वाभिमानका साथ बाँचेको होइन, हामीले आफ्नो आत्मनिर्णय आफ्नो प्रशासन र शासनको निर्णय गर्न पाएको भन्ने अर्थमा बुझिँदैन। 7 सालदेखि अहिलेसम्म हामी निरन्तर एउटा दुष्चक्रको भुमरीमा हामी पऱ्यौँ। धेरै सरकारहरू निर्माण भए, स्थिर सरकार बनेन, बहुमतको सरकार द्वितीयको सरकार आउँदा पनि चलेन, चल्न दिएन, त्यो खालको इतिहास हो हाम्रो। त्यसैले अब हामीले त्यो इतिहासको त्यो अध्यायको हामीले अन्त्य गरेका छौँ। अब दृढतापूर्वक हामी अगाडि बढ्नेछौँ, स्थिर सरकार दिनेछौँ, बहुमतको सरकार हामीले प्राप्त गरेका छौँ, केन्द्रमा प्रदेशमा र स्थानीय तहमा पनि हामीले तिनटै तहमा चाहिँ जनताका सरकारहरू बनेका छन्। अब नेपाल स्थिरताको बाटोमा, सुशासनको बाटोमा, दिगो शान्तिको बाटोमा र समृद्धिको बाटोमा अगाडि दृढतापूर्वक अगाडि बढ्छ। ढुक्क हुनुहोस्।
ओके, यतिखेर फेरि कोही जनता हुनु चलाउ।
हजुर दानक्ष नमस्कार।
नमस्ते नमस्ते, हामी परिचय पाउँ सर।
म राम साउ बोल्दैछु तारानगरबाट।
राम साउजी यहाँलाई स्वागत छ। अब भन्नुहोस्, हामीसँग मान्य मन्त्री हुनुहुन्छ, आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ, यहाँको जिज्ञासा प्रश्न राख्नुहोस्।
हजुर मन्त्रीज्यू नमस्कार, तपाईँ हजुरले कार्यक्रमको सफल शुभकामना।
धन्यवाद साउजी।
हजुरलाई मेरो प्रश्न के छ भने, अहिले देशभरि कम्युनिस्टहरूको सरकार बनेको छ, त्यसमा पनि हजुर प्रदेश नम्बर 7 को आन्तरिक मामला तथा अथवा गृह तथा कानुन मन्त्रीमा हुनुहुन्छ। कम्युनिस्टहरूको एउटा के अरे एजेन्डा थियो, जब हाम्रो सरकार हुन्छ त्यति बेला देशका प्रत्येक युवाहरूलाई हामी सैनिक तालिमको व्यवस्था गर्छौँ भन्ने एउटा एजेन्डा थियो। तपाईँले युवाहरूलाई यो सैनिक तालिमको व्यवस्था सम्बन्धी कस्तो कानुन बनाउनुहुन्छ र सैनिक तालिम विषयमा के कस्तो एजेन्डा बनाउनुहुन्छ? यही हुनु।
थ्याङ्क यू रामजी।
सैनिक तालिम अनिवार्य दिनैपर्छ भन्ने त्यस्तो एजेन्डा त नेकपा एमालेको थियो जस्तो मलाई लाग्दैन। तर हामीले के भनेका थियौँ भने, हरेक युवालाई देशभक्तिको हामीले प्रशिक्षण दिनुपर्छ, शारीरिक रूपले सुगठित बनाउनुपर्छ, स्वस्थ चिन्तन भएको सबल शरीर भएको युवाले नै समाजको अगुवाई गर्न सक्छ भन्ने एमालेको मान्यता हो होइन। हामी त्यो लाइनमा हामी देशलाई अगाडि बढाउन चाहन्छौँ।
ओके, अब मन्त्रीज्यू जसरी पछिल्लो समय प्रदेशमा चाहिँ प्रदेश प्रहरीको आफ्नै संरचना बन्छ भनिरहँदा, अब प्रदेशमा अहिले एआइजी साहबले हेडरन भएको छ, एआइजी साहबसँग तपाईँको सम्बन्ध कस्तो होला? खास गरी प्रहरी प्रशासन र राजनीति वृत्तबाट गएको चाहिँ टक्राव पनि देखिन्छ, केन्द्रमा त्यो देखिएको छ, अरियालजी र पछिल्लो समय केपी ओलीको बिचमा पनि टक्राव भयो भन्ने एक आपसमा चाहिँ मोस्ट वान्टेडको रूपमा उहाँ चाहिँ उहाँको नजरमा चाहिँ अलिकति फरक देखियो भनिरहँदा, प्रहरी प्रशासनको प्रमुखसँग कस्तो सम्बन्ध हुन्छ तपाईँको? के सम्बन्ध विस्तार राम्रो हुनसक्छ, सम्बन्ध सुमधुर हुनसक्छ?
यो देश बनाउने जिम्मा सबैको, नेताको मात्र होइन, होइन कर्मचारीको, प्रहरी अधिकृतहरूको, सैन्य अधिकृतहरूको, राष्ट्रिय अनुसन्धानका अधिकृतहरूको, पत्रकार साथीहरूको हो, उद्योग व्यवसायीहरू, सङ्घ संस्थाका प्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरू, सबै मिलेर यो देश बन्ने हो, सबैको जिम्मा हो, सबै आफैप्रति इमान्दार बन्नै पर्छ। एक्लै अर्कालाई औँला ठड्याउने होइन, आफूभित्रका कमजोरी हटाउने सबै लाग्नै पर्छ इमान्दार भएर, तब मात्र यो देश।
तर तपाईँको निर्देशन नमान्न पनि सक्नुहुन्छ?
निर्देशन नमान्यो भने त्यति बेला हेर्नु होला नि त के परिणाम हुन्छ त्यति बेला।
अहिले प्रहरीभित्र हेर्ने हो भने आफ्नो निकटको मान्छेलाई चाहिँ अड्डामा फ्याँक्ने, अड्डामा चाहिँ पैसाको मोल मलाई हुने, यो ठुलो यसको चर्चा हुन्छ, इतिहास पनि छ, मान्छेहरूले भन्छन् पनि, घुमुवा राख्ने, पैसा असुल्ने, बार्गेनिङ गर्ने, कसरी यो सेटिङ मिलाउने गर्छन्, त्यो चपेटामा कहीँ कतै मन्त्रीज्यू पनि
सबै सेटिङहरू भत्किने छन्। निर्ममता
कसरी भत्किन्छ बताइदिनुहोस् न आज जनतालाई।
म योग्य मान्छेलाई, असल मान्छेलाई, इमान मान्छेलाई म त्यो कामको जिम्मा दिन्छु। गलत आचरण भएका, गलत इन्टेन्सन भएका, गलत ढङ्गले आफूलाई रातारात लाभ लिन खोज्ने त्यस्ता मान्छेलाई म कडाइका साथ कारवाही
गर्छु। हिजो मात्र एकजना व्यक्तिले चाहिँ केही दिन पहिले चाहिँ एउटा युवकको मृत्यु भएको र अहिलेसम्म अनुसन्धान पनि फितलो भयो भन्नुभयो, गाडीको एक्सिडेन्टबाट मृत्यु भयो भन्ने प्रहरीको अनुसन्धान देखिएको छ, तर अर्कोतिर हेर्ने भने उहाँहरूलाई चाहिँ शङ्काको घेरामा राखेर अपराधी चाहिँ अहिलेसम्म पक्रन सकेन। सुदूरपश्चिममा ठुलो केही पहिलेबाट हेर्ने भने इभेन्टहरू हेरौँ, जुन घटनाक्रमहरूलाई हेरौँ, नेभिल ब्याङ्क काण्ड अहिलेसम्म पत्ता लाग्न सकेन, ओमप्रकाश हत्याकाण्ड अहिलेसम्म पत्ता लाग्न सकेन, केही महत्त्वपूर्ण घटनाक्रमहरू जुन छन् प्रहरीको अनुसन्धानमा अहिले पनि आउन सकेका छैनन्। तपाईँ मन्त्री बनिरहँदा प्रदेशमा साथमा अमन चयन शान्ति सुरक्षाका लागि के यी विषयहरूलाई चाहिँ अनुसन्धानको दायरामा ल्याउन सक्ने र जनतालाई चाहिँ कसरी आश्वस्त पार्नुहुन्छ कि अब प्रदेश नम्बर सातमा चाहिँ सुरक्षा व्यवस्था चुस्त दुरुस्त र हामी चाहिँ सुरक्षित छौँ है, अलिकति अवेर भए पनि हामी सहजै हिँड्न सक्छौँ, त्यो वातावरण बनाउन सक्नुहुन्छ मन्त्रीजी यहाँले?
ठिक छ, तपाईँले विगतका घटनाहरू नेभिल काण्डदेखि ओमप्रकाश काण्डदेखि यी विविध काण्डहरूको बारेमा स्मरण गर्नुभयो, त्यो कुन ढङ्गले भएको थियो त्यसको हामी पुनर्मूल्याङ्कन गर्न सक्छौँ, त्यस विषयमा हामी छानबिन गर्न सक्छौँ, कसरी त्यसलाई अगाडि बढाइएको छ त्यो हेर्न सकिन्छ। तर यसमा मलाई खास जानकारी छैन, जहाँसम्म भर्खरै दुर्घटना भयो, दुर्घटनामा चाहिँ का अपराधीलाई अम्काउने काम भयो कि किन नियन्त्रणमा लिन सकिएन भन्ने प्रश्न छ, यस विषयमा छानबिन हुनेछ, यसमा तुरन्तै अगाडि कारवाही बढ्नेछ। अब तपाईँले सोध्नुभयो कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा हाम्रो देश बिग्रिया
हो,
संसार बनेका कानुनलाई मानेर अनुशासनमा बसेर होइन देश र राष्ट्रलाई आफ्नो मन र मस्तिष्कमा राखेर देश बनिया हुन्, यो देश अमेरिका आएर बनाइदिने होइन, भारत आएर चिन आएर बनाउने होइन, नत्र कोही चन्द्रमाबाट माथि चाहिँ अन्तरिक्षबाट कोही वैज्ञानिक आएर बनाउने हुन् न, हाम्रा चाहिँ हामीले मान्ने भगवान् वर्मा विष्णु महेश्वर गौतम बुद्ध आएर बनाउने हुन्, यो देश अहिलेको पुस्ताले बनाउने हो, तपाईँ हामीले बनाउने हो, हामीमा अठोट हुनैपर्छ, इमान हुनैपर्छ, अठोट र इमान हुने हो भने मलाई लाग्छ देश बन्छ।
मन्त्रीज्यू तपाईँको मातहतमा हेऱ्यो भने कर्मचारी सरुवा र बढुवा गर्ने खटन पटन गर्ने ठुलो जिम्मेवारी यसलाई लिइन्छ, खास गरी सरुवा बढुवाको विषयमा त ठुलै मोलमलाई पनि हुन्छ, अड्डामा पुग्ने अघि पनि मैले जोडेँ, खास गरी पदीय स्वार्थ लिन पद बढुवा गर्न यो विषयमा अब तपाईँको हातमा आएको छ, के कार्यकर्ता या भनौँ आफू निकटकै व्यक्तिहरूकै भनाइमा लागेर सरुवा बढुवा हुन्छ कि काम दक्षता या भनौँ योग्यताको आधारमा उसको बढुवा र सरुवा हुन्छ मन्त्रीज्यू?
मैले जम्मै साथीहरूलाई जहाँ जाँदा जसले भेट्दा भन्ने गरिरहेका छौँ, हेर्नुहोस् हामी आत्मकेन्द्रित नहौँ होइन, जनता केन्द्रित हौँ, यो राष्ट्र केन्द्रित हौँ, हाम्रा सङ्कीर्ण स्वार्थबाट हामी टाढा रहौँ, मलाई असल कामका लागि एक्सप्लोइट गर्नुहोस्, मेरो पोजिसनको एक्सप्लोइटेसन गर्दाखेरि देश र जनता लाभ हुने गरी त्यसलाई एक्सप्लोइट गर्नुहोस्, आफू केन्द्रित भएर आत्मकेन्द्रित भएर तपाईँ काम नल्याउनुहोस्, दबाब नदिनुहोस्, फेरि म प्रकाश शाह भन्ने मान्छे कसैको अनुचित दबाबमा परेर काम गर्ने मान्छे होइन, होइन म शक्तिको दुरुपयोग गर्नुपर्छ भन्ने मान्यतै राख्दैन,
होइन शक्ति छ, आज शक्तिशाली मन्त्री हुनुहुन्छ मन्त्रीज्यू तपाईँ,
त्यही त नि म भन्दैछु, शक्तिको दुरुपयोग गर्ने मान्छे, अनुचित दबाबमा पर्ने मान्छे, भावना बगेर निर्णय गर्ने मान्छेले राष्ट्र हाँक्न सक्दैन, समाज हाँक्न सक्दैन, यो दृढ मान्यता हो। त्यसैले मैले भन्ने गरेका छौँ, नाता गोताहरूको घेरा होइन, इष्टमित्रहरूको घेरा म बस्न चाहन्न, र अपराधीहरूको डेरा, तस्करहरूको डनहरूको डेरामा पनि म बस्न चाहन्न, मलाई र आफूभित्रको लोभ र पापबाट मुक्त भएर होइन अनुचित र अनावश्यक दबाबबाट मुक्त भएर एउटा ठन्डा दिमागले विवेक पुर्याएर म निर्णय गर्छु, जस्तो सुकै जोखिम बेहोर्नु पऱ्यो भने म अगाडि
बढ्छु। कसैको प्रभावमा या प्रलोभनमा पर्नु हुँदैन त्यसो भए मन्त्रीज्यू?
प्रभाव र प्रलोभनमा पढ्ने भए त कम्युनिस्ट पार्टीमा किन लाग्यो?
अब मन्त्रीज्यू अन्त्यमा छु, खास गरी जनताले अहिलेसम्म विकासको अनुभूति गर्न पाएका छैनन्, तपाईँ प्रदेशसम्म साथको शक्तिशाली मन्त्री पनि हुनुहुन्छ, भ्रष्टाचार भएको भइसक्छ तपाईँलाई थाहा छ, कर्मचारी तन्त्रमा भ्रष्टाचार भन्ने बित्तिकै भ्रष्टाचारीहरू भन्ने एउटा ट्याग नै लाग्ने गरेका छ, सुशासन कायम भएन, जनताले चुस्त दुरुस्त न्याय पाएनन् या भनौँ सेवा सर्भिस पाउन सकेनन्, यो विषयमा तपाईँ प्रदेशसम्म साथको आन्तरिक मामिला कानुन मन्त्री सूचना तथा सञ्चार मन्त्री हुनुहुन्छ, सूचनाको पहुँचबाट अहिले पनि जनता वञ्चित छन्, यी यावत विषयमा यहाँको योजना यहाँको कार्य अवधिभित्र के कस्तो कामहरू हुन सक्ने सम्भावना छ, कसरी अगाडि बढ्ने प्लानिङ गरिरहनु भएको छ, के छ योजना तपाईँको बताइदिनु जनतालाई अन्त्यमा?
म चाहिँ अहिले यो आकाश पाताल जोडिहाल्छु तुरन्तै भन्न सक्दिनँ, तर सुशासनको क्षेत्रमा भ्रष्टाचार न्यूनीकरण र निवारणको क्षेत्रमा जनतालाई राहत र सुरक्षा प्रदान गर्ने काममा म अवश्य केही न केही सकारात्मक स्टेपहरू पाइलाहरू अगाडि चाल्छु, र मान्छेको मनस्थितिमा रहे जडा गाडिएको जुन छ प्रवृत्ति, हामी पुरानो माइन्डसेटबाट नयाँ परिस्थितिलाई हेर्नु, हाम्रो मनस्थिति पुरानै राख्ने, पुरानै मनस्थितिमा बस्ने, पैसा कमाए हुन्थ्यो, रातारात घर घर हुन्थ्यो, छोराछोरीलाई देश रुपियाँ अमेरिका पढाए हुन्थ्यो, डक्टर इन्जिनियर बनाए हुन्थ्यो, अरू शक्तिशाली देशको चाहिँ गुलामी गरेर चाकरी गरेर आफ्ना छोराछोरीलाई डक्टर इन्जिनियर पढाए पाउनु पाए हुन्थ्यो, त्यसका निम्ति मेरो अहिलेको पद र ओहदाको त्यसको सदुपयोग गरे हुन्थ्यो भन्ने जुन चिन्तन छ विगतमा, माइन्ड सेट हुन्थ्यो, त्यसबाट मुक्त भयो, अहिले परिस्थिति बदलिएको छ,
प्रदेशमा साथको एउटा शक्तिशाली मन्त्री हुनुभएको छ, यहाँको कार्यकाल सफल होस्। अन्त्यमा के भन्न चाहनुहुन्छ जनताले यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ?
ठिकै छ, सबै दाजुभाइहरू हामीले विश्वास गरौँ, सबैका साथीहरू, हामीले कर्मीहरू, कर्मचारी साथीहरू, गैर सरकारी सङ्घ संस्थाका प्रतिनिधिहरू साथीहरू, नागरिक समाजका प्रतिनिधि साथीहरू, सबै मिलेर देश बनाउनु, प्रदेश बनाउनु, जनताकै पक्षमा हामीले काम गर्नु, यी सबै संयन्त्रहरू निकायहरू जनताको सेवा विकासका लागि ल्याउनु भन्ने कुरा हामी सबै बुझौँ। जनताले पनि विश्वास गर्ने, आत्मविश्वास बढाउने, अब केही न केही स्थिरताको बाटोमा, सुशासनको बाटोमा, दिगो शान्तिको बाटोमा, समृद्धिको बाटोमा एक पाइला भए पनि अब हाम्रो नेपाल पर्छ, हाम्रो विश्वास राख्ने, तदनुकूलको व्यवहार गर्न हामीलाई तदनुसार सरकारको चाहिँ विश्वास वातावरण बनाउँ, सबै सम्बद्ध सरकारहरूलाई।
हस्, थ्याङ्क यू सो मच, यहाँलाई पुनः पनि हार्दिक बधाई एवं कार्यकालको सफलताको शुभकामना मन्त्रीज्यू यहाँलाई। हस् हस्, आदरणीय श्रोता, आजको यो तातो बसमा हामीसँग सात नम्बर प्रदेश सरकारका शक्तिशाली मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सूचना तथा सञ्चार मन्त्रालय पनि उहाँले हेरिरहनु भएको छ। माननीय मन्त्री प्रकाश शाह हामीसँग हुनुहुन्थ्यो, सरकारका प्रवक्ता पनि हुनुहुन्छ उहाँ चाहिँ। उहाँसँग हामीले खास गरी प्रदेशमा साथको कानुन निर्माण, यस क्षेत्रमा चाहिँ भइगरेका अहिलेसम्मका विविध पक्ष र अबका सम्भावना, र यो प्रदेशलाई आर्थिक रूपमा कसरी समृद्ध बनाउन सकिन्छ, यी यावत प्रसङ्गमा रहेर हामीले कुराकानी गऱ्यौँ। कार्यक्रममा फोन गरिदिनु भयो यहाँहरूलाई पनि आभार व्यक्त गर्छु। प्राविधिक रूपमा मुकेशजीलाई धेरै धेरै धन्यवाद दिँदै, क्यामरामा सहयोग गर्ने सन्तोषजीलाई आभार व्यक्त गर्दै आजको कार्यक्रमबाट मनोभाव धानु पनि भोलिसम्म बिदा माग्छु। अवस्था, नमस्कार।